नमस्कार। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा गएका 12 हप्तादेखि हामी पुरूषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुनिरहेका छौं। एक दर्जन श्रृंखला यसको पूरा भइसकेको छ। शान्ताको आज 13 तथा अन्तिम श्रृंखला लिएर आइपुगेका छौं। शान्ता उपन्यासको अन्तिम श्रृंखला अब वाचन शुरू हुन्छ पृष्ठ 205। घर आएपछि शान्तामा तनाव तीव्र देखा पर्न लाग्यो। पाइपले बनाएको पालमा आगोले पोले जस्तो भयो। स्टिच काटेको ठाउँका डोबहरूले पनि उत्तिकै पोल्न थाले। डोबमा लगाउन दिएको मलमले पनि काम गरिरहेको थिएन। सिएको ठाउँमा मासुका ससाना थुम्काहरू अड्बे खड्बे पहाड जस्तै गरी देखिन थाले। आफ्नो शरीरमा देखिन लागेको यो कुरूपता र आगोले पोले जस्तो पीडा नै तनावको प्रमुख कारण थियो। यही पीरले उनी निदाउन छाडिन्। निद्रा नपर्नासाथ तनावको पहाड नै खडा हुन्छ। पीडाले छटपटेका समयमा दुखाइ घटाउन बजार घुम्न चाहन्थिन् र पसलेहरूसँग विवाद गरेर फर्कन्थिन्। केही दिन त रिताले सहयोग गरिन्। एक दिन भाइ आएर उत्तमदासँग भन्यो, रिता तल गएर रोइरहन्छन्। उसका हातखुट्टा लुगा धुँदा र भाँडा माझ्दा सुन्निसके भन्छन्। भाउजू पनि उनलाई दुःख दिइरहनुहुन्छ। उत्तमदालाई लाग्यो, पहिले काममा नजोतिएकाका लागि समस्या हुन सक्छ। आफ्नो समस्या र दुःखमा अरूलाई कष्ट किन दिनु? यसै पनि परिवारका अरू सदस्यले उत्तमदासँग जति सहयोग पाए पनि लिए पनि उत्तमदाले भोगिरहेका कुनै पनि सङ्कटमा साथी बन्न अस्वीकार गरिरहेका छन्। केही दिन पहिले उसले एउटी अर्की बुहारीलाई अनुरोध गर्दै भन्यो, लुगाहरू थुप्रै भएछन् दोनालाई, शान्ताका लुगाहरू छन्, सके तिमी खाली भएको बेला सफा गरिदियो सहयोग हुने थियो। तर उनी सरक्क पन्छिन्। अर्को नजिकको भाइ छ, उसलाई भन्यो, तिम्रो श्रीमतीलाई केही दिन दिउँसो घरमा पठाइदिए भाउजूलाई हेरचाह हुने थियो। तर उनी पनि आउन छैनन्। अरू बुहारी र नातेदारहरूसँग पनि आग्रह गर्यो सहयोगको। शान्ताले एक दिन आफ्नै दिदी वसुधाको डेरामा जाने जिरह गरिन् र फोन गरिन्। तर केही छिनमा नै शान्ताकी आफ्नै दिदी वसुधाले उत्तमलाई फोन गर्दै भनिन्, शान्तालाई कसै गरी नपठाइदिनु होला, म केही गर्न सक्दिनँ। त्यसअघि शान्ता आफै भाइ इसराजका घरमा पुगेकी रहेछन्। इसराजकी पत्नी रमिताले हतारिँदै उत्तमदालाई फोनमा भनिन्, घरमा साना छोराछोरी छन्, दिदीसँग डराउँछन्, हजुरले तुरन्त लैजानु पर्यो। अर्की बुहारी सुचेताको आग्रह पनि यस्तै थियो। सबैजना यसरी नै पन्छिने गर्छन् दुःखमा। मानिसको परिभाषा सामाजिक प्राणीका रूपमा भए पनि कति असामाजिक हुन्छ कुनै बेला, आश्चर्य लाग्दो हुन्छ। तीन महिना पहिलेको स्मृति उत्तमदाको मस्तिष्कमा दोहोरिँदैछ। आमा बुबासँग माइत पुगेर बिमार प्रिय कान्छी छोरीको उपचारको व्यवस्था गराउनुभन्दा चाँडो काठमाडौँ लिएर जान उत्तमदामाथि उनीहरूको दबाव थियो। बिहे गरिदिएपछि सबै जिम्माबाट आफू मुक्त भएको जस्तो ठान्ने प्रचलन छ समाजमा। तर के न्यूनतम दायित्वहरू पनि पालना गर्नु आवश्यक हुँदैन? उत्तमदा प्रश्नमा नै अल्झिरहेको छ। यसबेला अपरेसनपछि 6-7 महिना सेवा गर्ने उत्सुकताहरूदेखि अरू नातेदारहरू पनि त्यति सम्पर्कमा आउन छोडे। जो मानिसहरूको सुखमा साथी हुन्छ र आफ्नो दुःखमा मात्र साथी चाहन्छ, त्यसलाई विवेक भन्नु कि अविवेक? के यस्तै हुन्छ सम्बन्ध? के यही हो मानवताको अर्थ? के यही हो मान्छेलाई बुझ्ने तरिका? शान्ताको हकमा मात्र यस्तो भइरहेको हो? आफ्ना बारे आफैले आत्मसमीक्षा गर्नुपर्ने हो कि? यस्ता अनेक प्रश्नहरू उसका मनमा ज्वालामुखीका लाभा भएर उठिरहेछन्। कुनै उत्तर छैन। उत्तमदाले भाइलाई भन्यो, मेरा समस्याहरू मेरै मात्र हुन्, तिमीहरू कसैको होइन, चिन्ता नगर्नु। भरेदेखि नै तिमीहरू तल खाना बनाउनु, माथि म आफै काम गर्छु। शान्ताका धेरै माइती मावलीहरू, नातेदारहरू र शिलासहितका उनका केही पुराना मित्रहरू आए। उनीहरू शान्ताको स्वास्थ्य बुझ्नभन्दा पनि डाक्टर प्रसादका लागि योगदान गरेकामा धन्यवाद दिन आएका लाग्थे। बर्दियाबाट भाइ सुभाष र राकेशको फोन आयो। उनीहरू शान्ताको स्वास्थ्यप्रति निकै चिन्ता प्रकट गरिरहेका थिए। केहीले फोन गर्ने औपचारिकता समेत पूरा गरेनन्। शान्ताको योगदानलाई लिएर सञ्चार माध्यमहरूमा एकपटक फेरि चर्चा भयो। अन्नपूर्णले विशेष स्टोरी गर्यो, हिमालले कभर गर्यो, कान्तिपुर टेलिभिजनमा केही र सगरमाथामा विस्तृत विवरणहरू आए, एभिन्युज 24 नेपाल 1 इमेजहरूमा पनि केही आए। नयाँ विकल्पले त विशेष प्रकारले निरन्तर फलोअप गरिरहेको थियो। नेपाल लोक प्रवाहसहित अरू पत्रिकाहरूले संक्षिप्त भए पनि लेखे। समाचार प्रक्षेपणका शैली आफ्नै थिए। सञ्चार माध्यम युगलाई हाँक्ने र निर्देशित गर्ने सबल अवस्थामा पुगेको छ। यी समाचारहरूका कारण धेरैको फोन आयो। तर उत्तमदाका अत्यन्त निकट बन्धु, कवि परिवार, पत्रकार परिवार र मानव अधिकारसँग जोडिएका लामो समय समेतका सहयोगीहरू र उनीहरूका परिवारका सान्त्वनाका लागि भए पनि स्मरण भएन। उत्तमदाका केही मित्रहरू कुमारजी, नवराज, गौतमी भाउजू, महेश, बलराम, राधा, उद्धव, सूर्य, राजेन्द्रहरूका फोन नआएका होइन। राधाजी त हरेक सहयोगको लागि शान्तासँग भन्दै थिइन्। अरू मित्रहरू आवश्यक सहयोग गर्न तयार थिए, तर धेरै पन्छे जोसँग उत्तमदा कठिन दिनमा सहकर्मी रहेको थियो। कस्तो विडम्बना! दुःखका दिनमा सहानुभूति खोज्छ मान्छेले, तर राजनीतिक यात्रामा दिलो ज्यानले मद्दत गरिएका र आज पनि अन्य संस्थागत सहकार्य चलाइरहेकाहरूलाई त समाचार पनि पढ्न भ्याएका रहेनछन्। एक दिन भानु शालिग्राम, बालकृष्ण, दिल्ली र कमलहरू आउँदा यस्तै धेरै चर्चाहरू भएका थिए। उत्तमदाका केही साथीहरू प्रशासनका माथिल्लो तहमा पनि छन्। तिनीहरूको श्रीवृद्धिदेखि पदोन्नति समेतका लागि उद्यमताले पनि पसिना खर्च गरेको छ। तर समयको चक्र कति बलवान, क्रूर र विवेकहीन भएछ। ती सबै निकै टाढा र अरूभन्दा आफूलाई महान ठान लागेछन्। विदेशबाट कूटनीतिक सेवामा रहेका डाक्टर दिनेश र युगाण्डा पुगेकी कमला बहिनीको फोन आयो। चितवनबाट उद्धव, राजेन्द्र, अञ्जनी, निर्मलादेखि पोखराबाट पोषनाथ र सूर्य, बुटोलबाट गोविन्दहरू अनि विराटनगरबाट इन्दिराहरूको फोन आइरहेछ। तर यहीँ रहेका आफन्तहरू निरपेक्ष देखिए। शान्तामा यस कठोर वास्तविकताले अत्यन्त नकारात्मक सोच पलाउन लागेको छ। सायद दिल्लीबाट फर्केको भोलिपल्टबाट नै बर्दियाबाट आमा मायादेवी आइपुगिन्। करिब तीन महिना यता आफ्नो प्रिय कान्छी छोरीको दशा र अङ्गदानका कारण दिनरात शोकमग्न मायादेवीको आगमन शान्ताका लागि बेहद आनन्द र खुसी जस्तो लाग्दै थियो। साथमा कान्छो भाइ मोदराज पनि थिए। चिरिएको पेट, पाल पारेर घुसारेको पाइप, टाउकामा कपाल समेत खुइले पारेर देखिएको घाउ, पीडा, कष्ट र मानसिक दबावले विवर्ण आफ्नो छोरीलाई भेट्दा कुनै पनि आमाले मन थाम्न सक्दैनन्। मायादेवीले आफ्नो छोरीका खुट्टा ढोक्दै भनिन्, शान्ता, तँलाई सम्बोधन गर्ने मसँग कुनै शब्द पनि छैन। तैँले हाम्रो भाइलाई पुनर्जन्म दिइस् तर आफूलाई पूर्ण बलिदान गरिस्। स्वार्थी पिण्ड जस्तो मान्छेहरूको झुण्डमा त आफूलाई फरक राख्न सफल भइस्। मोदराजले दिदी र भिनाजु उत्तमदालाई डोग्यो। आँखाभरि आँसु पारेर पुछ्यो, ऊ केही पनि बोलेन। आमा आएपछि इसराज र रमिता, नीलराज र सुचेताहरू पनि आइपुगे। ऋषिजी पत्नीसहित आए, उनका भाइहरू पनि थिए। सुरेन्द्र आएर दिदीलाई डोग्यो। प्रतिमा, नन्दन, अम्बिका र उहाँका चारजना छोरीहरू पनि जम्मा भए। कान्ता, सुनिता, मुकुन्द र रमेशहरू मदनजी परिवारसहित जुटे। कतिपय त शान्ताको दर्दप्रति सहानुभूति र योगदानप्रति आश्चर्य प्रकट गर्नेमा भन्दा पनि डाक्टर प्रसादलाई बचाएकोमा धन्यवाद दिन जम्मा भएका थिए। किनकि डाक्टर प्रसादको उपचारार्थ कसैले 10,000, कसैले 1,00,000, त्यसभन्दा बढी दिनेहरू थिए। उनीहरू आफ्नो पैसाको सदुपयोग भएकामा प्रसन्न देखिन्थे। शान्तासँग पैसा थिएन, उनले त एउटा मासुको टुक्रा त दिएकी हुन् नि। किन उनको स्वास्थ्यबारे कसैले चिन्ता गर्नु, कसैले औषधिको पीडा बुझेको छ र अहिलेसम्म? सबैजना बिरामीप्रति नै सहानुभूति राखिरहेका हुन्छन्। तिम्रा लागि हामीले के गर्नुपर्छ शान्ता? अथवा घरको जो मियो थियो त्यही नै टुक्रा भएर खसेकामा क्षतविच्छेद र आहत परिवारका लागि के गर्न सकिन्छ? यस्तो प्रश्न डाक्टर प्रसादसँग जोडिएका कुनै पनि आफन्तहरूले शान्तासँग नसोध्नु नै यी प्रश्नहरूको उत्तर हो। उत्तमदा एक्लै निष्कर्ष निकाल्छ। शरीरको घाउ र मनको तनावको द्वन्द्वमा चेपिएकी छोरीलाई बुझ्नु र उसलाई सान्त्वना दिनुभन्दा पनि मायादेवी आफै कुण्ठामा डुब्न थालिन्। छोरीको दशाप्रति आँसु खसाल्नु, सुस्केर हाल्नु र आफै तनावमा अल्झिनु बाहेक मायादेवीमा केही गर्ने अवस्था थिएन। उनी विचलित हुँदै दोस्रो दिनमा नै छोराहरूको निवासतर्फ लागिन्। तिनै तनावको झोला बकेर केही दिनपछि आफ्नो निवास बर्दिया फर्कन पुगिन्। उत्तमदा एक्लो अनुभव गर्न लाग्यो। उसलाई एक्लै चिच्याउन मन लाग्यो। कुनै समय त घर परिवार र समाजको विवेकहीन सञ्जाल तोडेर एकान्त नदी, जंगल कि हिमालतर्फ लाग्ने सोच उसमा पलाउन लाग्यो। कुनै समय चरम यातना सहनु र जीवनको अर्थ खोजिरहनुलाई समेत औचित्यहीन सम्झन लाग्यो। उत्तमदा निरीह, असहाय, उद्विग्नतामा गोता लगाइरहन्छ। औषधि दिए लगत्तै शान्त निदाउँछिन्। निदाकी पत्नीमा कुनै सपना छैन। सपनाविहीन यातना र तनाव भोग्नुहुने स्वेच्छाले भनौँ कि संवेदनाले, मानवीय संवेगले भनौँ कि सम्बन्धको डोरीले बाँधिन विवश लाग्छिन्। शान्ताको वृद्ध काका काकी जोरपाटीबाट आए। उनका बडाबाका छोरा बुहारीहरू अनि काका बडाबाका छोरी ज्वाइँहरू पनि आए दिनभरि भेट्न। उत्तमदाका नातेदारहरू पनि आइरहे। भान्जा भान्जी, दिदी बहिनी, ज्वाइँ भिनाजु, भाइ बुहारी, भतिजा भतिजी, भान्जा भान्जीहरू केही क्षण आउँदै जाँदै गरिरहे। डाक्टर प्रसादसँग जोडिएकाहरू शान्तालाई औपचारिकतावश सोध्ने गर्थे भने उत्तमदासँग जोडिएका सबै नातेदारहरू शान्ताको स्वास्थ्यको मात्र चिन्ता गरिरहेका हुन्थे र औपचारिकतावश डाक्टर प्रसादबारे जानकारी खोज्थे। उत्तमदा बिहानै उठ्छ, कलेज जाने छोराछोरीका लागि खाजा खान व्यवस्था गर्छ। दुवै सन्तान आफ्ना मोजा, जुत्ता, लुगा, कापी र पुस्तक समेत छरपष्ट पार्छन्। आफ्ना सामान समेत कुनै टुङ्गोमा नराख्ने छोराछोरीको बानीबाट उद्दिक्क छ। नुहाएर कट्टु समेत नदुने युवा छोराबाट बाँकी कपडाको धुलाइ र अरू कार्यको अपेक्षा असम्भव नै हुन्छ। छोरी त केही काम गर्छे, कसलाई दोष दिनु? शान्ताको खाना र औषधि ठिक ठिक समयमा दिनुपर्छ। दिउँसो आफ्नो काम सकेर फर्कँदा भान्साका आवश्यक सामानहरू बिर्सनु हुँदैन। दुई तीन दिनको अन्तरमा थुपारिएका मैला कपडाहरू कतिखेर धुनु? राति शान्ताको औषधि खुवाइसकेपछि ती कपडा धुनु उचित सम्झन्छु उत्तमदा। राति 2 बजेदेखि धुन थालेका कपडा कुनै दिन बिहान 5 बजेसम्म लाग्छ। तन्ना, खोल, सारी, प्यान्ट, सर्ट, कु कुर्ता सुराल ओढ्ने आदि धुन निकै समय लाग्छ। उत्तमदाको राति यस्तै काममा अल्मलिनु पर्दा विश्रामका लागि एक डेढ घन्टा मात्र बाँकी रहन थाल्यो। काम गर्ने मान्छे खोज्दा यति बेला परिवर्तनको आगामा सबै तातेका जस्ता छन्। उत्तमदाले पाउने मासिक पारिश्रमिक भन्दा बढी दावी गर्छन् पारिश्रमिक। पूर्वको कुनै ठाउँ कि एकजना एक र महिला उत्तमदाका घरमा आइरहन्थिन्। तिनी अन्यत्र भाँडा माझेर लुगा धुने काम गर्थिन्। शान्ता ती महिलाको दुःखप्रति दबीभूत भएर लाउने सारी, अरू लुगा ओढ्ने ओछ्याउने अनि चामल दाल आलु प्याज र उस्तै परे थोरै खर्च यसै दिने गर्थिन्। अहिले शान्ताले सम्झिन्छन् ती महिलालाई र भनिन्, ती दिदीलाई बोलाउने हो कि? उत्तमदाले स्वीकृति जनायो। शान्ता आफैले ती महिलासँग कुरा गरिन्, तर उनले एक छाक खाना र महिनाको 10,000 माग गरिछन्। मानिसको स्वभाव गाउँमा यसरी घोस्ने हुन्छ कि कसो? शान्ताको मन कटक्क दुख्यो त्यस उत्तरले। तर सबैको मन कृतज्ञ हुँदैन। सानो कि साथी छ शर्मिला, उनीहरू सानैदेखि साथ छन्। ती दुवैसँगै पढ्छन्। तिनी शर्मिलाका आमा बुबा उत्तमदाको छिमेकमा छन्। उनीहरूको घर राम्रो छ, मध्यमवर्गका र पढालेखा छन्। बुबा गाउँतिर शिक्षक छन्। प्रहलादजी प्रहलादजी पत्नीसहित शान्तालाई हेर्न आए। उत्तमदा भान्सामा पसेर चिया बनाएर ल्यायो। उनीहरूले सोधे, कोही छैन सहयोग गर्ने? उत्तमदाले माथि देखाउँदै भन्यो, भगवान् छन् जस्तो लाग्छ। यस उत्तरबाट छक्क परे ती दम्पति। उनीहरूलाई थाहा छ उत्तमदाका धेरै दाजुभाइहरू छन्, उनीहरूका परिवार पनि छन्। कष्टका दिनमा सहयोगी हातहरू किन आत्मीयता आस्था र विवेकका साथ नजुटेका? उनीहरूको मनमा यही भावनाका साथ केही प्रश्न उठे। यसैको वृत्तमा शान्तासँग बसेर शर्मिलाकी आमा सानुमाया गफ गर्दै थिइन्। आज शान्तालाई नुहाइदिनु छ। उत्तमदाले पानी तातो ल्यायो। नुहाएपछि जिउमा राम्ररी तेल लगाइदिनु पर्नेछ। डेढ दुई महिनासम्म रगत निकालेको शरीर सुक्खा छ, शरीर असाध्यै दुखिरहन्छ। उत्तमदाले शान्तालाई नुहाउने तयारी गर्यो। शर्मिलाकी आमा सानुमाया बहिनीले भनिन्, दाजु म नुहाइदिन्छु, हजुरहरू बस्नुहोस्। सानुमैया बहिनीले नुहाइसकेपछि मजाले तेल लगाइदिन्। टाउकाको घाउ बिस्तारै खाटा बस्ने क्रममा थियो। तातो तेलका थोपा राखिदिन्। दाजु भोलिदेखि म दैनिक आउँछु र शान्ता बहिनीलाई सहयोग गर्छु। दिनभरि उहाँसँग बस्छु। अहिले मेरो कुनै काम छैन। आवश्यकता परेमा घरभित्रको काम पनि गरिदिन्छु र भाँडाहरू माझ्न तपाईँले कुनै दुःख नगर्नुहोला। म आएर सबै सफा गर्नेछु। घरको काम बिहानै सकेर आउँछु। सानुमैयाभन्दा थोरै कान्छी रहेछन् शान्ता, यसै कारण उनले शान्तालाई बहिनी भन्दिरहेछन्। प्रहलादजीले आफ्नी पत्नीको समर्थन गर्दै भने, तपाईँ आफै यतिका काममा एक्लै जुटिरहनु भएको छ, कमसेकम हामीलाई जानकारी दिनुपर्ने थिएन। सानै हाम्रा घरमा आइरहन्छे, उसले पनि केही भनिन। शर्मिला यहीँबाट फर्केर घर जान्छे, उसले पनि बताइन। भोलिदेखि सबै काम मैयाले गर्छिन्, कुनै समस्या नमान्नुहोला। दुःखका दिनमा त सहयोग चाहिन्छ, यस बेला नपाइने सहयोगको के अर्थ? उत्तमदा छक्क पर्यो। कता कताका यी मान्छेहरू मानवताका कुरा गरिरहेका छन्, आफन्तहरू भागिरहेका छन् र औपचारिकता बाहेक कर्तव्यका लागि एक दिन वा एक क्षण समय दिन खोजिरहेका छैनन्। कसैलाई मन छैन त कसैलाई फुर्सद छैन। अर्को दिन 10:09 सानुमै आइपुगिन्। भान्सामा बसेर सबै भाँडा सफा गरिन्। केही लुगाहरू थिए धोइदिन्। काममा बसेर शान्तालाई मजासँग तेल मालिस गरिन्। दिउँसोका औषधि र खाजा शान्तालाई खुवाइन्। यसरी नै करिब 2 हप्ता बिते। काठमाडौँमा गर्मी बिस्तारै चढ्न लागेको छ। मौसममा निरन्तर परिवर्तन भइरहन्छ। परिवर्तन पनि आश्चर्यको छ। संसारलाई परिवर्तन गराउने नियमले आफैलाई कहिल्यै परिवर्तन गराउन सकेको छैन। काठमाडौँमा त गर्मी सुरु भयो भने दिल्ली त झन् तातो भुङ्रो जस्तै हुन लाग्यो होला। पेटमा बाख्राको पुच्छर जस्तै झुन्ड्याइएको पाइपले शान्ता मर्माहत छिन्। 2 हप्ताको निर्धारित समय भोलि सकिँदैछ। उत्तमदाले दिल्लीमा डाक्टर प्रसादसँग भन्यो, भोलि बेलुकादेखि नै मेजबानका कोठा बुक गर्नुपर्छ, कति दिन बस्नुपर्ने हो थाहा छैन। डाक्टर प्रसादले सबै ठिक हुने जवाफ दिँदै शान्ताको स्वास्थ्यबारे सोधपुछ गरे। उत्तमदाले एयर टिकट मगाइसकेको छ। टिकट आजै साँझ मेल गर्न कुमारजीसँग आग्रह गर्यो। उनले 15-20 मिनटमा नै पठाइदिएछन्। डाक्टर प्रसादले कुमारजी जस्ता युवा सहयोगी पाएका छन् जो आफ्ना काम र कर्तव्यप्रति सदा तत्पर र जागरूक छन्। उत्तमदाले साँझको भोजन सकेपछि शान्ता छोरी र छोरालाई राखेर भन्यो, भोलि दिल्ली जानुपर्नेछ। दाजुबहिनीले मिलेर आफै खाना बनाउनु र खानु, आफ्नो काम आफैले गर्नुपर्छ, कपडाहरू पनि धुने गर्नु, अरूको जिम्मा लगाएर हुँदैन। उनीहरूले भने, हामी आफ्नो काम आफै गर्छौँ, चिन्ता गर्नु पर्दैन। गफ चल्दै थियो, टोकामा आवाज आयो, अनिमेष कता छौ? भतिजो गोविन्द रहेछ। माइला भएका दुई छोरामध्ये मोहन जेठा र गोविन्द कान्छा हुन्। उसकी छोरी हिरा बिहे गरी यतै बस्दैछे। मोहन र गोविन्द उत्तमदाको परिवारका प्रथम उत्तराधिकारी हुन्। अनिमेष त तेस्रोमा पर्छ। 6 जना दाजुभाइका छोराहरूमध्ये जेठो मोहनपछि क्रमशः क्रममा गोविन्द छ। उत्तमदाले भने, गोविन्द त पनि आइज, घरेलु छलफल हुँदैछ। गोविन्द भित्रेपछि उत्तमदाले थप्यो, घरमा भाइ बहिनीहरू मात्र छन्, त बेलुका आएर बस्न सक्छस् भने तिनैजना यतै पकाएर खानु, बिहान पनि यतै खाए हुन्छ, सम्भव छ? म दिनौ त आइरहेको छु, म यहीँ सुत्ने गर्छु। भात तरकारी बनाउनु त कुनै गाह्रो हुँदैन, तपाईँहरू फर्केपछि पनि ठुलो मम्मी ठिक नहुन्जेल म सहयोग गरिहाल्छु नि, गोविन्दले भन्यो। उत्तमदाको पारिवारिक सदस्यबाट पहिलोपटक सहयोगको अभ्यर्थना हुँदै थियो, त्यो पनि माइलो भाइको कान्छो छोराबाट। गोविन्द अरूभन्दा फरक पनि छ, ऊ प्रायः अनुसँग आउँछ र यतै सुत्ने गर्छ। उसका लागि अनुले नै अर्को खाट समेत व्यवस्था गरिदिएको छ। उत्तम दाको आग्रहले सायद अहिलेसम्म उसको मनमा गुम्सेर रहेका दुविधा अब अन्त्य भएको छ र उसभित्र विवेक उर्वर हुन थालेको छ। बिहानै एयरपोर्ट लाग्नु थियो, यसैले आवश्यक कपडा र कागजपत्रहरू मिलाउन जुट्यो उत्तम दा। कागजपत्र र कपडा मिलाउँदै गर्दा आएको फोन शान्ताले उठाइन्। उनले भने, डाक्टर केदारजीको फोन रहेछ, तपाईँसँग कुरा गर्न खोज्दै हुनुहुन्छ। डाक्टर केदार उत्तमदासँग मिल्ने अभिन्न मित्र हुन्। उत्तमदाका धेरै मित्रहरू चिकित्सा, इन्जिनियरिङ, कानुन, प्रशासन, कूटनीति, प्राध्यापन, पत्रकारिता जस्ता बौद्धिक क्षेत्रमा व्याप्त छन्। राजनीतिको मौलोमा झुन्डिन पुगेका अनेक मित्रहरू पनि धेरै छन्। तर मित्र हुनु र आत्मीय हुनुमा फरक छ। आत्मीय हुनु र आत्मीयता देखाउनु पनि अन्तर हुन्छ। डाक्टर केदार आत्मीय पनि छन् र आत्मीयता पनि देखाउँछन्। फोनमा भन्दै थिए, शान्ता बाजुले देखाउनु भएको आश्चर्यजनक साहसका लागि नेपाल मेडिकल एसोसिएसनले डाक्टर टिएका दिन उहाँलाई अभिनन्दन गर्ने कार्यक्रम राखेको छ। त्यस दिन 4 बजे जसरी पनि उहाँलाई लिएर तिमी आउनुपर्छ। अरू 10 जनासम्म आफन्तहरू पनि ल्याउन सक्छौ। उत्तमदाले भन्यो, हामी भोलि दिल्ली जाँदैछौँ, निर्धारित दिनमा नआउन पनि सक्छौँ। शान्ताको योगदानको उचित मूल्याङ्कन गरेकामा शान्ता र हामी सबैका तर्फबाट नेपाल मेडिकल एसोसिएसनलाई धन्यवाद भनिदिनु। तर डाक्टर केदारको जिद्दी पनि कम हुँदैन, त्यो जिद्दी प्रेमको अभिव्यक्ति हो। एक दिनका लागि भए पनि आउनु, बरु जहाजको आते जाते टिकटको खर्च म व्यवस्था गर्छु। त्यस दिन शान्ता भाउजू अनिवार्य उपस्थित हुनुपर्छ, त्यो तिम्रो जिम्मा हो। केदार कसिए, उत्तमदाले सम्भव भएसम्म आउने वचन दियो। उसलाई लाग्यो, असल कामको मूल्याङ्कन कतै न कतैबाट हुने रहेछ। नौ बजेको फ्लाइट भेट्न बिहानै 7 बजेभित्र एयरपोर्ट पुग्नुपर्ने हुन्छ। आज जहाज ठिक समयमा उठ्छ, ठिक काउन्टरमा जानकारी मिल्यो। 5 बजे उठेर शान्तालाई दुध र लिभर टोनिक दिएपछि उत्तमदाले एक कप चिया पियो। छोराछोरी र तल आमा र भाइ बुहारीहरूसँग विदा भएपछि दिल्लीको ट्याक्सी बोलाइयो। नेपाली पैसा खल्तीमा रहेनछ त्यस बेला। दिल्लीले भने, दाजु पछि दिँदा भइहाल्छ नि, गएर स्वस्थ हुनुहोला। उत्तमदा र शान्तासँग एउटा हाती ब्याग र एउटा ठुलो ब्याग मात्र साथमा थियो। अध्यागमनमा चाहिने परिचय पत्रहरू हाती ब्यागमा थिए, अर्को ब्याग उतै पठाइदिनु ठिक हुन्छ। बोर्डिङ पास लिएर अध्यागमन र सुरक्षा जाँचपछि प्रतीक्षा कक्षमा बस्न उपयुक्त हुनेछ। सूचना सही रहेछ, ठिक समयमा जहाज उड्यो। जहाजमा ब्रेकफास्ट मात्र थियो। 3 महिना अघि यही जहाजमा दिल्ली उड्दा अनिश्चितता, आशंका, अन्धकार, भविष्य र यातनापूर्ण मनोविज्ञान विद्यमान थियो। आज ठिक विपरीत अवस्था छ। शान्ताको खाटा बस्न लागेको घाउको पीडा मात्र छ साथमा। दिल्लीको तापक्रम 32 डिग्री पुगिसकेको थियो। काठमाडौँमा 32 डिग्री जेठमा मात्र पुग्ने गर्छ। गेस्ट हाउसबाट दीपक आउन भ्याएनछन्। एयरपोर्टमै ट्याक्सी लिनुपर्छ, बाहिर लिँदा 600 तिर्नुपर्छ गुडगाउँ पुग्न। तर सरकारी ट्याक्सी बुक गरेपछि 400 भन्दा बढी तिर्नु पर्दैन। अध्यागमनमा पुग्दा एउटा अलि रिसाह जस्तो कर्मचारी बसेका रहेछन्। आज उनले उत्तमदा र शान्ताको परिचय पत्र हेरेपछि भने, तिम्रो र यी महिलाको तस्विर छोराछोरीले पनि चिन्दैनन् होला, अर्को बनाउन सक्दैनौ, पासपोर्ट किन नल्याएको? नमिठो शैलीमा ती कर्मचारी प्रस्तुत भए। तर छेउमा बस्ने अलि पाका कर्मचारीले हाँस्दै आफूतिर आउने इसारा गरे। उनले भने, नेपालीहरूको लागि केही पनि चाहिँदैन, नाउ भए पुग्छ। यति भन्दै कम्प्युटरमा नाउ रेकर्ड गर्दै, मेरो नातिदारका छोराको बिहे भयो, लड्डु पठाइदिएका छन्, तिमीहरू पनि खाऊ भन्दै लड्डु दिए। उनले सोधे, किन आएका तिमीहरू? उत्तमदाले शान्ताको मामाका लागि कलेजो दिएको र मेदान्तमा फलोअपका लागि आएको बताएपछि तिनले छक्क पर्दै भने, बहिनी तिमी महान रहेछौ, त्यो मेरो साथीले गरेको मिस बिहेभका लागि क्षमा गर्नु। एकै ठाउँमा बसेर एउटै काम गर्नेहरूमा पनि कति ठूलो अन्तर हुन्छ, स्वभावमा शान्ताले भनिन्। धन्यवाद दिएर बाहिरपछि लगेजका साथ ट्याक्सी स्ट्यान्डमा पुगे शान्ता र उत्तमदा। ट्याक्सीको पैसा तिरेर रसिद लिनुपर्छ। सामान छेउमा शान्ता उभिन र उत्तमदाले ट्याक्सीको भाडा चुक्ता गर्यो। पुरानो ट्याक्सी स्पिडमा कुदाउनु लाग्यो। उत्तमदाले भन्यो, अपरेसन भएको बिरामी छन्, बिस्तारै चलाउनु। ड्राइभर विनम्र रहेछन्, उनी बिहार मोतिहारीका रहेछन्। नेपालबाट आएको थाहा पाएपछि घरकै आफन्त भेटे जस्तो भयो भन्न थाले र थपे, दिल्लीमा धेरै ट्याक्सी चालकहरू मोतिहारी छपरातिरबाट जानेहरू छन्, ट्याक्सीको गति निकै कम भयो। करिब 40 मिनट लाग्यो मेजबान पुग्न। डाक्टर प्रसाद र माल्टा नियमित परीक्षणका लागि अस्पताल गएका रहेछन्। रिसेप्सनमा प्रणव, दीपक, चन्दन, नन्दन, राजकुमारी सबै जम्मा भए। हिजोदेखि नै शान्ता र उत्तमदा पहिले बसेको कोठा खाली छाडिदिएको रहेछ। तल जहाँ पहिले डाक्टर प्रसाद र डाक्टर माल्टा बस्ने गर्थे, त्यसमा नेपालका प्रख्यात डाक्टर विक्रम बस्दै रहेछन्। उनी पेटको समस्याका कारण जसाउन गएका रहेछन्। अपरेसन गर्नुपर्ने हुनाले बस्नै पर्ने रहेछ। डाक्टर विक्रमको आफ्नै अस्पताल छ काठमाडौँमा। उनकी छोरी बहिनी सबै डाक्टर नै छन्। तर के गर्नु, आफ्नै देशको उपचारमा उनीहरूलाई विश्वास नलागेर नै होला। सामान्य समस्यामा समेत विदेशका महँगा अस्पताल आउँछन्। गरिब नेपाली जनताबाट लिएको उपचार शुल्क धनी अस्पतालमा बुझाउन पुग्छन्। देशको दुर्भाग्य बाहेक अरू केही होइन यो, उत्तमदालाई लाग्यो। छोटनले भन्यो, के खाना बनाऊ दिदी? शान्ताका लागि खानामा परहेज आवश्यक छ। उसले नरम 2 थाली भात, मसला, पिरो र चिल्लो कम भएको चिकन करी, सलाद र दहीको अर्डर गरिन्। भोक असाध्य लागिसक्यो, खाना खान अस्पताल पुग्नु छ। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज पुरुषोत्तम दाहालको उपन्यास शान्ताको अन्तिम श्रृङ्खलाको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन शुरू हुन्छ। भोजनको लगत्तै अस्पताल पुग्ने काम भयो। डाक्टर प्रसादले अघिल्लो दिन नै नाउँ लेखिदिएका रहेछन्। काउन्टरबाट फलोअपको कागज ल्याउन साथ पालो आयो। संयोगवश आज पनि डाक्टर काजोल रहेछन्। शान्तालाई निकै उज्याली देखेपछि प्रसन्न हुँदै उनले सोधिन्, अहिले कस्तो छ? घर परिवारमा सबै राम्रो रहेछ तिमीहरू फर्कँदा? छोराछोरी त खुब खुसी भयो होलान् कि आमाको दशा देखेर दुःखी भए? उनले पारिवारिक हुँदै अनेक प्रश्नहरू सोधिन्। शान्ताका उत्तर सुन्दै उनले अल्ट्रासाउन्ड गर्न र ब्लड टेस्ट गराउन लेखिदिन् र भनिन्, तीन दिनपछि समय मिलाउनु, पाँच छ दिनपछि काठमाडौँ फर्किनै पर्छ, सकेसम्म चाँडो भए हुन्थ्यो डाक्टर। उत्तमदाको आग्रहमा घोरिँदै उनले भनिन्, दुई दिनपछि नै आउनु, त्यो रिपोर्ट नहेर यो पाइप निकाल्नु हुँदैन। बाह्रौँ तलाबाट लबीमा पुग्दा डाक्टर प्रसाद र डाक्टर माल्टा पनि भेटिए। डाक्टर प्रसाद निकै फेरिएछन्। उनी गेस्ट हाउसदेखि नै हिँड्दै अस्पताल जाने आउने गर्न थालेछन्। शान्ताले मामा माइजूलाई हातमा ढोगिन्। उत्तमदाले नमस्कार गर्यो। डाक्टर माल्टा कामको दबावले होला अलि दुब्लाए जस्तो देखिन्। चारैजना अस्पतालबाट गेस्ट हाउस हिँड्दै पुगे। डाक्टर प्रसादलाई हेर्दा उनी त्यति ठूलो परीक्षण अपरेसन हुँदै मृत्युसँग लडेर आएको जस्तो पटक्कै अनुभव हुँदैनथ्यो। जीवनप्रतिको अगाध माया र पुनर्जीवनका प्रति उनको भरोसाले नै उनमा दृढ सङ्कल्प पलाएको हुनुपर्छ। डाक्टर प्रसाद र डाक्टर माल्टाले काठमाडौँको खबर सोधे। कुनै नयाँपन थिएन। काठमाडौँबाट प्रसारित पठाउनु पर्ने विषयवस्तु नै हुँदैन। तैपनि डाक्टर प्रसादको पुनर्जीवन र शान्ताको योगदानबारे सञ्चार माध्यममा थुप्रै खबरहरू भएको जानकारी उत्तमदाले दियो। केही पत्रिका त उत्तमदाले डाक्टर प्रसादका लागि लगिदिएको थियो, तर डाक्टर प्रसादले भने, जयसाब किन हो कुन्नी, मलाई यस्तो प्रचार त्यति मन पर्दैन। उत्तमदाले भन्यो, तपाईँलाई मन पर्नु वा नपर्नुले महत्त्व राख्दैन, शान्ताको योगदान जमिनमुनि बिलाउनु दिनु हुँदैन। खास गरी भोलिका दिनमा तपाईँ जस्ता अनेक कलेजाका मृगौलाका बिरामीहरूका लागि अनेक शान्ताहरू पैदा हुन्, उनीहरूमा साहस उत्पन्न होस् र भोलिका दिनमा अनेक डाक्टर प्रसादहरूले पुनर्जीवन पाउन् भन्नका लागि पनि प्रचार प्रसार अत्याधिक हुनुपर्छ। नेपाली सञ्चार माध्यम औपचारिकता पुर्याउनु बाहेक आज पनि यस्तो गम्भीर पक्षमा जागरूक छैन। तपाईँहरूको यस्तो निरपेक्ष सोच पनि अजागरूकताका निम्ति जिम्मेवार बन्छ। डाक्टर प्रसादको सञ्चार र प्रचारप्रति निरपेक्ष स्वभाव उत्तमदाले पटक्कै चित्त बुझेको थिएन। यसअघि पनि उनले आफूलाई प्रचार मन पर्दैन भन्ने प्रकारान्तरले शान्ताको योगदान साहस र विवेकलाई न्यून रूपमा नै ढाक्न खोजेको सङ्केत दिएका थिए। सायद आफ्नै भान्जीको योगदानको पहाड मुनि आफूले बाचुन्जेल किचिनु पर्ला भन्ने आशंका र ईर्ष्या उनमा लुकेको हुनुपर्छ। तर उत्तमदा आफ्नी पत्नी शान्ताको योगदानको चर्चा हुनुको अर्थ संकुचित रूपमा बुझिरहेको थिएन। भोलिका दिनमा अनेक रोगी डाक्टर प्रसादको पुनर्जीवनका निम्ति हजारौं शान्ताहरूले कलेजो दिने साहस गरून् भन्नेमा उत्तमदा दृढ थियो। आत्मकेन्द्रित संकुचनबाट माथि नउठ्दासम्म मानवता विस्तारित हुने अवसर जुट्दैन। उत्तमदा यस सत्यका तर्फ डाक्टर प्रसादको ध्यान केन्द्रित गराउन चाहन्थ्यो। उत्तमदा चिन्तामा थपिँदै थियो। शान्ताका नाउँमा छ घर जग्गा, यो घरसँग शान्ताको जीवन जोडिएको छ, तर कसरी जोगाउनु? एकजना मित्रको व्यवहार उकासिदिन निस्वार्थ गरिएको सहयोग गलपासो भएको छ। उनी आफू पनि डुबेर शान्ताको सम्पत्ति पनि डुबाउँदैछन्। शान्ताले कलेजो काटेर दिएपछि शान्ताका समस्या यसपछि सधैँ हाम्रा हुनेछन् भन्नेहरू अब यस्ता कुरा गर्न छाडेका छन्। शान्ता वा उत्तमदाले कुनै गुनासो गर्ने हुन् कि भनेर पन्छिने उपक्रम बढ्दैछ। शान्ता घाइते छन्। सात महिना मलमपट्टि लगाउन आतुर हातहरू पनि कति देखिँदैनन्। डाक्टर प्रसाद अपरेसन गरी अस्पतालबाट फर्केपछि भन्दै थिए, जयसब जे सहयोग चाहिन्छ भनिबक्सेला, शान्ताको खुसीका लागि म हरसम्भव प्रयास गर्नेछु, अब मेरो कर्तव्य र जिम्मेवारी शान्ता भएकी छिन्। अब यस्ता कुराहरूको कुनै अर्थ छैन, किनभने शान्ताको योगदानको बदलामा कुनै अर्थ खोज्नु थिएन। अर्थरहित योगदानको मूल्य हुँदैन र मूल्य खोज्नु पनि हुँदैन। मान्छेको बोलीको अग्नि परीक्षा गर्ने यस्तै अवसरहरू मात्र हुन् भनेर उत्तमदा मनमनै स्मरण मात्र गर्दैछ। उत्तमदा आफ्ना समस्याहरूलाई दोहोऱ्याएर कसैको दया र करुणा खोज्न चाहँदैन, किनकि शान्ताको महान कामको अवमूल्यन हुने सम्भावना हुन्छ त्यसबेला। दिनभरि केही काम भएन। बाहिर निस्कँदा गर्मीले सताउन थालिसकेको छ। अल्ट्रासाउन्ड गरेर फर्केपछि मेजबानमा नै भोजन भयो। राजकुमारी आएर शान्ताको स्वास्थ्य राम्रो भएको भन्दै खुसी प्रकट गर्दै थिइन्। उनलाई यसपटक कुनै उपहार थिएन, तर शान्ताले एकजोर कुर्ता चुलाका कपडा किनिदिने भइन्। आज ईश्वरीहरू अलिक आम हुँदै आइपुगे। चारैजना भाइहरूले शान्ताले उपहार स्वरूप नेपाली ढाका टोपी लगाइदिन्। नेपालबाट दिने उपहार के हुन्छ र अरू चिज? टोपी, खुकुरी, कर्द, पशुपति, स्वयम्भूका प्रतिमाहरू, सगरमाथा र अन्नपूर्णका तस्विरहरू यस्तै त हुने उपहार। भाइहरू कुनै उपहारका आकाङ्क्षी होइनन्। उनीहरूको स्नेह, श्रद्धा र सहयोगसँग कुनै उपहारको तुलना पनि हुन सक्दैन। ती भाइहरू निकै बेर बसे। उत्तमदाले किचनबाट चिसो मगायो, त्यही मात्र पिए, खाजा खान मानेनन्। उत्तमदाले उनको भावनाको सम्मान गर्दै भन्यो, भोलि साँझ हामी खाना खान आउनेछौँ, तर हामीले चाँडै काठमाडौँ फर्किनु छ। शान्तालाई नेपाल मेडिकल एसोसिएसनले सम्मान गर्ने निधो गरेको हुनाले निर्धारित दिनमा नपुगी भएको छैन। डाक्टरको सुझावका आधारमा निर्णय गर्नेछौँ। भाइहरू सहमत भए। काठमाडौँमा शान्तालाई मेडिकल एसोसिएसनले अभिनन्दन गर्न लागेको सुनेर ईश्वरीहरू औधी खुसी भए। ईश्वरीहरू फर्के लगत्तै डाक्टर प्रसाद र डाक्टर माल्टा कोठामा प्रवेश गरे। डाक्टर प्रसादलाई पनि अब एक हप्ताभन्दा बढी बस्नु पर्दैन भनेछन् डाक्टरहरूले। एक हप्तापछि डाक्टर प्रसाद पुनर्जीवनको अनुभूति बोकेर फर्कने दिन पर्खिरहेका छन्। उत्तमदाले शान्तालाई नेपाल मेडिकल एसोसिएसनले सम्मान गर्न लागेको जानकारी दियो। डाक्टर प्रसाद साश्चर्य प्रसन्न देखे। उनले भने, एसोसिएसनले अत्यन्त राम्रो काम गर्ने भएछ, मेरा तर्फबाट पनि धन्यवाद भनिदिनु होला। भान्जी तिमीलाई बधाई छ। भोजन आयो रातिको। डाक्टर प्रसाद र डाक्टर माल्टा आफ्नै फ्ल्याटमा फर्किए। आज सबै रिपोर्टहरू सङ्कलन भएपछि डाक्टरसँग अस्पतालमा भेटे शान्ता र उत्तमदाले। डाक्टरले रिपोर्टको सूक्ष्म निरीक्षण गरी भने, लिभर बढ्ने क्रम उत्साहजनक छ, यही गतिमा बढेमा छ महिनाभित्र पर्फेक्ट हुनेछ। यति भन्दै शान्ताका लागि सियोले घोचे जस्तै घोचिरहने र आगोको रापले जस्तो पोलिरहने पाइप निकाल्न उनले सिस्टरहरूलाई आदेश दिए। घाउको अरू ब्यान्डेजहरू हटाइदिए, तर पाइप झिक्दै गरेको ठाउँमा केही दिन ब्यान्डेज गर्न र पानी नपार्न सल्लाह दिए। पुराना औषधिहरू धेरै हटाएर केही मात्र दिए। उनले धेरै चिल्लो वा धेरै पिरो बाहेक अरू जे खाए पनि हुन्छ भने। पाइप झिक्दा निकै दुखेछ। दुई महिनादेखि पुच्छर जस्तो पाइपको पीडा सहिरहेकी थिइन्। कमसेकम छुटकारा भएको छ, उनी प्रसन्नता पोख्दै थिइन्। केही दिन यता उनका गालामा पोतो व्याप्त हुन थालेको छ, त्यसबाट उनी चिन्तित थिइन्। डाक्टर काजोलले भनिन्, क्याल्सियम र भिटामिन बी कम्प्लेक्स नियमित खाने गर्नु, अनि उनले केही मलमहरू सुझाइन्। उनी लेखिदिन छ महिनामा आउनु, अर्थात् अर्को वर्षायाममा फलोअपमा आउनुपर्नेछ। शान्ता र उत्तमदा हल्का अनुभव गर्दै अस्पतालबाट गेस्ट हाउस मेजबानमा फर्किए। डाक्टर प्रसाद र माल्टालाई सबै जानकारी दिएपछि दोस्रो दिनका लागि टिकट पठाइदिन काठमाडौँमा कुमारजीलाई सूचित गरियो। डाक्टर प्रसादको दैनिक औषधि खर्च निकै महँगो छ। उनका लागि उठेको उपचार कोष रिक्त भइसक्यो छ। आफ्नो कमाइले मात्र औषधि खर्च जुटाउन र फलोअपका लागि निर्धारित समयमा आउन असम्भव जस्तै छ। हिजोका दिनमा महत्त्वपूर्ण पदहरूमा बस्दा कमाई गर्न नसकेको र पेसाबाट आएको आमदानी समेतलाई जोगाउन नसकेकामा यतिखेर यी दुई वृद्ध डाक्टरहरू पछुतो गर्न लागेका छन्। डाक्टर प्रसादका बाँकी दिनहरू औषधिकै बलमा तन्किनेछन्। दिनको न्यूनतम 1500 महिनाको 45,000 र वर्षको 5,00,000 त करिब औषधि नै चाहिन्छ। नियमित खर्च र भोजन सन्तुलनको अतिरिक्त खर्च अनि यातायात र अन्य खर्च बुढाबुढी जोड्दै जान्छन्। उनीहरू निष्कर्षमा पुग्छन्, सरकारसँग पनि केही सहायताका लागि आग्रह गर्ने हो कि। डाक्टर प्रसादले झट्ट सम्झिए। उत्तमदाले अनुरोध गर्नासाथ देशका प्रधानमन्त्री डाक्टर रामले दिल्ली दूतावासमा निर्देशन दिएको प्रसङ्ग डाक्टर माल्टासँग भने, जय साहबलाई नै कुरा गर्न लगाउन। डाक्टर राम विद्वान छन् र विवेकी पनि होलान्। उनीहरूसँग उत्तमदा वा हाम्रो विचार मिल्दैन, तर देशको नागरिकप्रति सम्मान दायित्वबद्ध उनमा अवश्य हुनुपर्छ। शान्ता र उत्तमदा ईश्वरीहरूसँग विदा भएर मेजबान आइपुगे। कुमारजीले पठाइदिएको टिकटलाई ईश्वरीले प्रिन्ट गरिदिएका थिए। गेस्ट हाउसमा आउँदा डाक्टर प्रसाद र डाक्टर माल्टा सुतेका थिएनन्। उत्तमदाले भन्यो, भोलि नै काठमाडौँ फर्किँदैछौँ, मामा माइजूसँग भेट गर्ने हो कि शान्ता? शान्ता सहमत भइन्। दुवैजना डाक्टर प्रसादहरू बसेको फ्ल्याटमा पुगे। डाक्टर प्रसादले खर्चको आवश्यकता र अवस्थाबारे चर्चा गर्दै भने, प्रधानमन्त्री डाक्टर रामसँग हजुरको सम्बन्ध राम्रै रहेछ। मेरो उपचारमा भान्जीको यति ठूलो योगदान छ। सरकारले ससाना घटनाहरूमा समेत सहयोग गरिरहेको देखिन्छ। उहाँबाट सहयोग मिलेमा मेरो पनि औषधि खर्च जुट्ने थियो। उहाँसँग प्रस्ताव राख्न सकिन्छ? छिमा आउँदादेखि एयर एम्बुलेन्स चढाउनुपर्ने हदसम्मका राजनीतिक नेता, सांसद, मन्त्री र पदासीनहरूको उपचारमा सरकारी खर्च भइरहेको छ। सडकमा मान्छे दुर्घटनामा परेर 10,00,000 क्षतिपूर्ति राज्य कोषबाट गइरहन्छ। सरकारी दलका कार्यकर्ताहरू र आफन्तजनका लागि आवश्यकता अनुसार खर्च जुटिरहेको हुन्छ। डाक्टर प्रसाद शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका नेपाली नागरिक हुन्। उनको जीवन रक्षाका लागि राज्यले केही भए पनि दायित्व पूरा गर्न सक्छ। त्यसमा पनि एउटा गृहिणी महिलाले कलेजो काटेर दिने, त्यस्तो कष्टसाध्य पीडा सहने काम गरिन्, त्यसको सम्मानका खातिर र भविष्यमा अरूका लागि प्रवेश समेत प्रोत्साहित गराउन उनको स्वास्थ्य उपचारका निम्ति राज्य संवेदनशील हुनै पर्ने हो। उत्तमदाले डाक्टर प्रसादको प्रश्नमा यति विषयवस्तु थप गर्यो। डाक्टर प्रसाद र शान्ताको सम्पन्न र थप उपचारका लागि सरकारसँग आग्रह गर्ने निष्कर्षका साथ उत्तमदा र शान्ता विदा भए। उत्तमदा र शान्ता बिहानै उठे, झोलाहरू मिलाएर सबैसँग विदा भए। शान्ताले गेस्ट हाउसका भाइ बहिनीहरूलाई भनिन्, मामाको हेरचाह गर्न नछाड्नु, उहाँहरू पनि अब चाँडै फर्किनुहुन्छ, हामी छ महिनापछि फेरि आउनेछौँ। उनले सबैका हातमा थोरै थोरै उपहार दिन्। सबै शान्ता दिदी स्वस्थ हुँदै गएकामा प्रसन्न थिए भने विदाईमा खिन्न देखिन्थे। डाक्टर प्रसाद र डाक्टर माल्टा गाडी नजिकै पुगेर भन्दै थिए, अब एक हप्तामा नै भेट हुनेछ। दीपकले गाडी स्टार्ट गरे दिल्ली एयरपोर्टतर्फ। गाडी बिस्तारै घुर्न लाग्यो। शान्ता आज निकै शान्त थिइन्। शान्ता र उत्तमदा काठमाडौँ पुगे। जीवन उस्तै छ, घरभित्रको पीडा चक्रमा कुनै अन्तर छैन। पाइपहरू झिके पनि शान्ताले गरुङको सामान उठाउनु हुँदैन, सजिलो गरी निहुरिन सक्दैनन्। उत्तमदाको दैनिकी उस्तै छ, बिहानै उठ्नु, घर सफा गर्नु, दुध तरकारी व्यवस्था गर्नु, भात भान्सामा तयार गर्नु, भाँडा माझ्नु, पढाउन कुद्नु, आर्टिकल लेख्नु, सम्बद्ध संस्थाहरूका सभा सम्मेलन भाषण संवाद बैठकमा भ्याएसम्म पुग्नु, अनि साँझ परेपछि भान्सा कार्य पश्चात बाथरूम बसेर कपडाको थुप्रो धोइसकेर राति 1-2 बजेतिर नेत्रा देवीको शरण पर्नु। यी काममा पतिजो गोविन्दले सहयोग पुर्याउन लागेको छ। बिहानको भोजनको जिम्मा गोविन्दले लिएपछि केही हल्का भएको छ उसलाई। परिवारबाट सहयोग गर्ने उत्सुकता गोविन्दले हृदयतः प्रकट गरिरहेको छ। शर्मिलाकी आमा सानुमैया बहिनी दिउँसो आएर सहयोग गरिरहेकी छिन्। घरमा कोही बस्ने सहयोगीको आवश्यकता छ, तर कतैबाट सम्भव भइरहेको छैन। हिजो सहयोगका अनेक सूत्रहरूको निर्माण गर्नेहरू बिस्तारै बिरानो हुँदै जान थालेका छन्। मान्छेको स्वभाव भ्याइ पाइसक्नु छैन। काठमाडौँ फर्केकै दिन डाक्टर केदारको फोन आयो। उनले भने, तिमी आइपुग्यो कि छैनौ भनेर मात्र फोन गरेको, पर्सि भाउजूलाई हामी अभिनन्दन गर्नेछौँ, उहाँलाई केही बोल्न समय छुट्याइएको छ, बोल्न सक्नुहुन्छ होला, नभए तिमीले उहाँलाई तयार पार्नु। आफ्नो प्रिय मित्रको आग्रह टार्ने सोच उत्तमदामा आउनै सक्दैन। शान्तालाई भन्यो, 1200 डाक्टरहरूका बिचमा उभिएर तिमीले बोल्नुपर्छ, सक्छौ? उनले त्यसअघि त्यसरी कहिले बोलेकी थिएनन्। म त मञ्चमा नै जान्न, बोल्ने कुरा त परिरह्यो। तैपनि उत्तमदाले उनलाई प्रेरित गरिरह्यो, जे लेखिदिने हो त्यतिसम्म बोल्छु। अन्तमा उनी सहमत हुँदै भनिन्। भोलिपल्ट ऋषिदाई आइपुगेछन् भाउजूसहित, शान्ताका समवयस्क हुन् उनी। उत्तमदाले भन्यो, भोलि शान्ताको अभिनन्दन हुँदैछ, नेपाल मेडिकल एसोसिएसनले उनलाई एउटा सिनियर डाक्टरलाई पुनर्जीवन प्रदान गरेकामा अभिनन्दन गर्ने भएको छ, सम्भव भए आउनु होला। ऋषिदाई अत्यन्त उत्साही भए, उनी शान्ताका सानीमाका छोरा हुन्। ऋषिदाईको भनाइबाट शान्ता फुरुङ्ग भइन्। उनले उत्तमदालाई भनिन्, देख्नुभयो मेरो दाजुभाइहरू मलाई कस्तो सम्झिन्छन्। उनले भनिन्, बर्दियामा पनि यो खबरबाट प्रभाव पार्नेछ, राकेश भाइहरू र दिनेश दाईहरूले पनि कार्यक्रम आयोजना गर्न सक्छन्। शान्ता उत्साहित हुँदै भन्न लागिन्, अधिकार आन्दोलनमा मेरो योगदान छ नि, म आजीवन सदस्य भएरका अधिकारवादी संस्थाहरू पनि छन्, तपाईँको गृह जिल्लाका संस्थाहरू पनि त छन् म सदस्य भएका, अब अभिनन्दन र स्वागत खाएर नै बस्नु पर्ला, अरू के काम छ र, म केही गर्न सक्दिनँ। डाक्टर प्रसाद कार्यरत अस्पतालका सञ्चालक सदस्यले पनि कलेजो दिएर फर्केपछि शान्तासँग भनेका रहेछन्, तिमीले गरेको काम हाम्रो लागि, हाम्रो साथीको जीवन बच्यो छोरी, तिमीलाई सम्मानसहित अस्पतालले अभिनन्दन गर्नेछ र पुरस्कृत समेत गर्नेछ। घरको चुलो चौको गर्दै बसेकी गृहिणीका लागि यी सुखद खबरहरू थिए। उनको सम्मानको अर्थ भोलि धेरै जीवनको सम्भावनाको सन्देश हो र नारी कति साहसी छन् भन्ने उदाहरणको अभिलेख पनि हो। यद्यपि उनले मामालाई पुनर्जीवन दिने सोच बनाउँदा यस्ता सम्मान अपमानको कुनै सोच थिएन। उनको निर्णय र साहस सम्मान र अपमानभन्दा धेरै पर छन्, जसलाई ग्रहण गरिरहनु पर्ने होइन तर अरूहरूका लागि उत्साही र प्रेरणाका कारक हुन सक्छन् भनेर मात्र यस्ता विषयलाई शान्ताले स्वीकार गरेकी छन्। डाक्टर केदारले भनेकै समयमा शान्तालाई लिएर उत्तमदा पुग्यो। सानी र ठुले पनि सँगै थिए। छवि कुमार, निशान्त, अञ्जुश्री, इशराज, रमिताहरू अनि छोराछोरी वसुधा, पारिजात, सूरज, रीता, गोविन्दहरूलाई पनि खबर थियो। उनीहरू पनि पुगे। 1000 भन्दा बढी चिकित्सा कर्मीका बीचमा शान्ता मञ्चमा सगौरव बसिरहेकी थिइन्। वास्तवमा नै समर विजयी जस्तो उनको आत्मविश्वास थियो। डाक्टर जस्तोहरूको जीवनका लागि निरन्तर कार्यशीलको जीवन बचाउन साहसपूर्वक आफ्नो कलेजो दिन शान्ता सबैका लागि उत्प्रेरक हुनुभएको छ। डाक्टर किरणले प्रशंसापत्र वाचन गरेपछि मुख्य अतिथि डाक्टर मिश्रले शान्तालाई सम्मानपत्र प्रकट गरे। डाक्टर भूपेन्द्र र डाक्टर रमेशले भने, यस्तो अनुपम कामहरूले मानवता विस्तार हुनेछ। शान्तालाई अरू संस्थाहरूले पनि सम्मान गरे। महेन्द्र नारायण निधि स्मृति अस्पतालले 1,25,000 पुरस्कारसहित सम्मान गर्यो। आफ्नै आमाका तर्फबाट सम्मानपत्र र पुरस्कार ग्रहण गर्ने समारोहमा बोल्दै सानो छोरी अनुसाले पुरस्कार रकम अस्पताललाई नै प्रदान गरेको घोषणा गरिन्। अनि वत्स गोत्रीय प्रतिष्ठानले शान्तालाई साहसिक कुलबधुको संज्ञा दिँदै नगद पुरस्कारसहित सम्मान गर्न पुग्यो। शान्ता कल्पना नै नगरेका संस्था र व्यक्तिहरूबाट सम्मानित भइरहेकी छिन्। तर बिस्तारै सोझनहरू पन्छिँदैछन्। उनीहरू डाक्टर प्रसादको स्वास्थ्य ठिक हुँदै गएकामा प्रसन्न भए पनि शान्ताको स्वास्थ्यबारे चासो र चिन्ता मलिन हुँदै गएको छ। डाक्टर प्रसाद र डाक्टर माल्टा कुमारजीलाई मात्र जानकारी दिएर काठमाडौँ फर्केछन्। उनी पुनर्जीवनको विषयलाई चर्चामा ल्याउन चाहँदैनथे। उनले छवि कुमार र अञ्जुश्रीलाई फोन गरेछन्। केही दिनपछि मात्र उत्तमदा र शान्ताले थाहा पाए। अस्पताल बसाएकै क्रममा सल्लाह भए अनुरूप प्रधानमन्त्री डाक्टर रामसँग उत्तमदाले भन्यो, डाक्टर प्रसाद देशलाई लामो योगदान दिएका चिकित्सक र प्राध्यापक हुन्। उनलाई मेरी पत्नीले कलेजो चिरेर दिएकी छन्। तपाईँले समेत यसमा कानुनी सहयोग गर्नुभएको छ, जसप्रति डाक्टर प्रसाद र हामी सबै आभारी छौँ। उपचारका क्रममा धेरै खर्च भयो र अझै औषधि र फलोअपका लागि निकै रकम आवश्यक छ। सरकारका तर्फबाट योगदान भए हुने थियो, डाक्टर प्रसादको समेत आग्रह छ। डाक्टर रामले उपचारको बिल सहित निवेदन माग गरे। डाक्टर प्रसाद र शान्ताको खर्च विवरणका साथ डाक्टर रामका हातमा उनकै कार्यालयमा निवेदन दियो उत्तमदाले। एक हप्ता नपुग्दै डाक्टर रामका सहयोगी पाण्डेले भने, सर त्यो निवेदन मिस भएछ, आजै अर्को निवेदन आवश्यक भयो। देश चलाउनेहरूको उपेक्षा र लापरवाही त हो यो नै, संवेदनहीनता पनि हो। डाक्टर रामका निकट सहयोगी बासुको फोन आयो। उनले शान्ताको क्षमकुशल सोधेर थपे, डाक्टर राममा विवेक भए केही गर्लान्, तर मलाई त्यति विश्वास छैन। बासु अत्यन्त भावुक र सहयोगी देखिन्छन्। उनी पटक पटक शान्ताको स्वास्थ्य सोध्न समेत घर आइरहने गर्छन्। उत्तमदाले डाक्टर प्रसादसँग पुनः बिल र निवेदन तयार पार्न भनेपछि अलिकति अपमान बोध महसुस गर्दै उनले तयार पारे। डाक्टर रामका सहयोगी पाण्डेले आफ्ना भाइ नारायणलाई निवेदन लिन पठाए, तर केही दिनपछि डाक्टर रामका सहयोगीको फोन आयो, सरी सर, सरकार सहयोग गर्न असमर्थ छ। जुन दिन उनले यस्तो अपमानपूर्ण सूचना दिए, त्यसै दिन डाक्टर रामले उनी निकट कर्मचारीहरूलाई अधिवेशन गर्न 1.5 करोड दिने निर्णयका साथ अरू केही राजनीतिक नेता, उच्च पदका कर्मचारी र सडकमा कुनै ट्रकले हिर्काएर जीवन गुमाएका आफ्ना निकटका कार्यकर्ताका लागि ठूलो राशिको आर्थिक सहायताको निर्णय गरेको समाचार सार्वजनिक भयो। के राज्य कुनै पार्टीका कार्यकर्ताको नेताको मात्रै हो? के राज्य सरकार चलाउनेको मात्र हो? के राज्य सडकमा उफ्रन सक्ने दलालहरूको मात्र हो? राज्य पत्रकार, साहित्यकार, कलाकार र लेखकको होइन? राज्य प्राध्यापकको होइन? राज्य कुनै चिकित्सकको होइन? राज्य कानुनजीवीको भागमा पर्दैन? एउटी नारीको लागि राज्य मानिँदैन? कि राज्य आम नागरिकको मात्रै हुन सक्दैन? यो विभेद किन? शान्त प्रश्न गर्दैछिन् उत्तमदासँग। डाक्टर प्रसाद जीवनको सम्भावनालाई खोज्दैछन् र कष्ट साध्य प्राप्त पुनर्जीवनको अभ्यासमा लागि परेका छन्। तर विवेकहीन व्यूह तोड्न उनी असमर्थ छन् र पुनर्जीवनलाई महान यात्राको प्रकाश बनाउन सकिरहेका छैनन्। तैपनि उनी जीवनयात्राप्रति विश्वस्त छन् र अस्ताइसकेको सूर्यले केही छिन प्रदान गरेको उज्यालामा अन्धकारको घनत्वलाई चिर्ने प्रयासमा निरन्तर छन्। शान्ता आज पनि चिरेको सुन्निएको उबड खाबड पेटमा नमेठिने गरी लागेका डोबरलाई हेर्न विवश छिन्। धेरै चिसामा सिएको घाउ चरक्क चुडिन्छ चाहिँ गर्छ, तातो धेरै भए पोल्न थाल्छ, पेट खाली भए खुम्चिएर दुःख दिन्छ, अलिकति खाए तन्किएर जाला जस्तो हुन्छ। डोब वरिपरिको छालामा कुनै जीवन छैन, गोज्दा समेत दुख्न छोडेको छ। अनुभूति शून्य छ, तर अनुभूतिमा सियोले जस्तै घोचिरहन्छ यसले। स्वस्थ शरीर भएन भने जीवन भत्कन्छ, परिवार पिल्सिन्छ र समाजले त्यसलाई निर्बल भन्दै अपमानित गर्छ। शान्ता भत्केको जीवनलाई सम्हाल्दै घिस्रिँदैछिन्। उनी आज आएर मूल्याङ्कन गर्छिन् सम्मान र अपमान मान्छेको सोच मात्र हो। त्यागको अर्थ, साधना र तपस्याको अर्थ, यातना र कष्टको अर्थमा अपमान र सम्मानको कुनै अर्थवत्ता रहँदैन। निरर्थकताको अँगेनोमा जल्नु कायरता र जीवनप्रतिको बेइमानी मात्र हो। सम्मान र अपमानको लोभमा कुनै पुरस्कार र फाइदाको आकाङ्क्षामा मेरा कर्महरू हिजो जसरी थिएनन् आज पनि छैनन्। सम्मान अपमान पुरस्कारभन्दा पर, निकै पर मेरा कर्महरू छन्। उनी अब मौनतासँग अभ्यस्त भइसकेकी छन्। भयानक वर्षाली उत्पातमा छाउँदै पहरा खेतबारी घरगोठ पत्काउँदै कुदेको खरे समुद्रको काखमा निरीह हुन्छ। उसका सम्पूर्ण गतिहरू गतिहीन विश्राम लिइरहेका हुन्छन्। शान्ताको जीवन यतिखेर समुद्रको आँचलमा लुक्न पुगेको त्यही खरे जस्तो हुन पुगेको छ, जुन खरे आफै समुद्रको हिस्सा हुन पुगेको छ। खरेको कुनै अलग अस्तित्व बाँकी छैन, कसैप्रति उसको कुनै गुनासो छैन। आजै ढोकामा दीपक आएछन् र शान्ताको नाउको घर जग्गा लिलामी गर्ने सूचना टाँसेर हिँडेछन्। कुन दिन शरीरको भाग जस्तै भएर बास पनि भग्न हुने हो। शान्ता मौन निरपेक्ष प्रतीक्षामा छिन्। उत्तमदा आफ्नी पत्नीको निरपेक्ष मौनताको गहिरालाई स्पर्श गर्ने प्रयास गर्छ। उसका हृदयको सीमाभन्दा धेरै पर भेट्न र छुन कठिन लाग्यो उसलाई शान्ताको त्यो मौनता। सानो कराउँदै थिए, हजुरबा पुनर्जन्मको एक वर्ष पुगेकामा बधाई छ, तपाईँ 100 वर्ष स्वस्थ बाँचिरहनुपर्छ। डाक्टर प्रसादले पुनर्जीवन पाएको 1 वर्ष पुगेछ। 1 वर्षको घाम शान्ताको एक टुक्रा कलेजोको प्रकाशमा देखिरहेका छन् उनी। शान्ता आफ्नी छोरी अनुसाकै स्वरमा स्वर मिलाएर भन्दैछिन्, मामा हामीहरूलाई आशीर्वाद दिन मामाको 7 वर्षको आयु पुरा होस्। ईश्वरसँग यही मेरो प्रार्थना छ। मैले मामालाई बचाउन फेरि अर्कोपटक पेट चिर्नु र कलेज दिनुपर्छ भने पनि अहिले जस्तै निस्वार्थ म सदैव तयार रहनेछु। मेरो लागि शरीर र कष्टले अब कुनै प्रभाव राख्दैन। आवश्यकता परे अर्को जन्ममा पनि म यस्तै योगदान गर्न सकौँ। अतीतबाट मुक्त वर्तमानसँग निराशक्त शान्ता भविष्यका लागि नयाँ संकल्पको प्रस्तावना गर्दै थिइन् मामासँग। शरीर त के हो र यो त आउँछ जान्छ उनी भन्दै थिइन्। उत्तमदा शान्ताको नयाँ संकल्पको अर्थ खोज्दै गीताका कृष्णको वाक्यलाई सम्झन्छ। गीतामा कृष्ण यसो भन्छन्, वासांसी जीर्णानि यथा विहाय नवानी गृह्णाति नरोपराणी तथा शरीराणि विहाय जीर्णा न्यन्यानि सम्याति निवानी देही। जसरी थोत्रो लुगा फारेर मानिस अर्को कपडा फेर्छ, त्यसरी नै जीवात्माले थोत्रो शरीर परित्याग गरी अर्को शरीर ग्रहण गर्छ। फाट्दै जाने शरीरप्रतिको मोह र त्यस्ता शरीरहरूले दिने क्षणिक सम्मान, अपमान, चोट र अनुभवहरूको के अर्थ हुन्छ र? यही त हो अन्तिम सत्य। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ शान्ताको वाचन सुन्दै हुनुहुन्थ्यो। पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन 13 श्रृङ्खला गरी हामीले पृष्ठ 228 को पुस्तक पूरा गर्यौं। पछिल्ला 3 श्रृङ्खलामा हामीले उपन्यासका केही अंशहरू मर्म नमर्ने गरी छोडेका छौं। आशा छ पाठकले यसलाई, पाठक तथा श्रोताले बुझिदिनुहुनेछ। हवस् त, अर्को साता फेरि अर्को कुनै गद्दी लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ। शुभरात्री।